پھر حضرت لوط کا تذکرہ ہے، اب اگلا صفحہ پلٹا جاتا ہے، وَإِنَّ لُوطًا لَّمِنَ الْمُرْسَلِينَ، اور بے شک لوط بھی پیغمبروں میں سے ہیں۔ کیا ہوا ان کے ساتھ؟ اِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ، یاد کرو جب ہم نے بچا لیے ان کو اور ان کے سارے گھر والوں کو۔ ہاں مگر، اِلَّا عَجُوزًا فِي الْغَابِرِينَ، سوائے ایک بڑھیا کے جو پیچھے رہنے والوں میں تھی۔ ثم دمرنا الآخرین، پھر ہم نے برباد کر دیا دوسرے لوگوں کو۔ قوم لوط کا تذکرہ بارہا گزر چکا۔ سدون نام کی بستی میں ہومو سیکشل لوگ تھے، اللہ سبحانہ تعالیٰ نے کیسے ان کو نیست و نابود کر دیا، اور ان کی بیوی جس کی ہمدردیاں اپنی قوم سے تھی اس کو بھی ساتھ کر دیا۔ جو غلطی حضرت لوط کی بیوی سے ہوئی تھی، آج بھی کچھ بیویوں سے یہی غلطی ہوتی ہے، اور وہ کیا کہ شوہر کے گھر میں آنے کے باوجود خاندان کی باتیں کرنا نہیں چھوڑتی۔ میرے گھر میں تو یہ ہوتا تھا، میرے باپ کے گھر میں یہ تھا، میری اماں یہ کرتی تھی، خاندان ذرا چھینک آئی تو خاندان کے پاس چل پڑے، یہ درست طریقہ نہیں ہوتا۔ دیکھیے کہ انسان کبھی بھی کسی بھی جگہ کب ٹکتا ہے، جب وہاں اس کا دل پورا جمع ہوتا ہے، فوکسڈ ہوتا ہے۔ آپ خدا نخواستہ ذرا سا 19-20 اپنے دل میں فرق محسوس کریں، کل سے آپ کلاس میں نہیں آ سکیں گے۔ دل یوں بدلتا ہے، قلب یقلب تقلیب۔ بالکل اسی طرح ہر جگہ کے کچھ تقاضے ہیں۔ جب ایک لڑکی سسرال میں آتی ہے، اس گھر کے تقاضے، وہاں کی ذمہ داریاں، وہاں کا کھانا پینا اڑنا، ایک بالکل مختلف گھر ہوگا۔ اگر ہر وقت وہاں آپ اپنے خاندان اور اپنے ماں کی گھر کی باتیں کرتے رہیں تو ایک وقت آئے گا کہ لوگ چڑ جائیں گے، اور پھر آپ خود ہی اس کا نقصان اٹھائیں گی۔ ان کی بیوی کی ہمدردیاں اپنی قوم سے تھی، کیونکہ حضرت لوط باہر سے آئے تھے، تو باہر والے مردوں کو بیویاں ویسے بھی اکثر قبول ہی نہیں کر پاتی۔ خاندان کے مردوں کو موسٹلی لے لیا جاتا ہے کہ چلو بھئی یہ چچا کا بیٹا ہے، یہ ماموں کا، یہ فلاں، لیکن ایک سائڈ کا ایشو ہے کہ بیوی کا اور کوئی قصور نہیں تھا سوائے اس کے کہ یہ اپنے خاندان کی محبت میں چور تھی کہ وہ نبی کے مشن کو نہ سمجھ سکی، اور خود ہی خبریں دے دیا کرتی تھی کہ فلاں آ گیا، فلاں آ گیا۔ ماں باپ کے ساتھ تعلق کبھی نہیں ٹوٹ سکتا، دل کا تعلق کبھی نہیں ٹوٹتا، قطع رحمی نہیں ہو سکتی، لیکن ہر چیز اس کی جگہ پہ رکھیں تو اس کا پھر زیادہ انسان اچھا فائدہ اٹھاتا ہے۔ اللہ تعالیٰ نے اس عورت کو ساری محبت اور ہمدردیاں قوم کی رکھنے کے باوجود پیچھے چھوڑ دیا۔ غابرین غبار سے، غابرہ تن کی جمع، یا غابر کی جمع، یا غبار بھی اسی سے، یعنی جو چلتے ہیں تو تیزی سے اس کے پیچھے آتا ہے۔ ثم دمرنا الآخرین، پھر ہم نے برباد کر دیا دوسروں کو، جاؤ اب تم بھی ختم ہو جاؤ۔ جو بھی لوگ ایسی سوچ رکھتے تھے سب کو تباہ و برباد کر دیا، اور اللہ تعالیٰ مکہ والوں کو یہاں فوراً ایک دم مخاطب کرتے ہوئے کہتے ہیں وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِمْ مُصْبِحِينَ، اور تم گزرتے ہو ان کے اجڑے ہوئے دیاروں پر صبح کے وقت، وَبِاللَّيْلِ، اور رات کے وقت بھی، أَفَلَا تَعْقِلُونَ، کیا تم عقل نہیں کرتے، سوچتے نہیں ہو؟ جب تجارت کے قافلے جاتے تھے تو راستے میں قوم لوط کی بستیاں آتی تھیں، اللہ تعالیٰ بتا رہے ہیں کہ دیکھو ایسے کام کر کے تم اپنے آپ کو، ایسی باتوں کو تم سن کے اور اس طرح کی کاموں کو کرتا ہوا دیکھ کر تم عبرت نہیں پکڑتے؟ کیا آج اگر تم نے بھی اس نبی کے ساتھ وہی معاملہ کیا جو پچھلی قوموں نے اپنے انبیاء کے ساتھ کیا، تو سوچو کہ پھر تمہیں کون بچائے گا ہلاک ہونے سے۔ اور یہاں سے ایک اور بھی سائڈ کا ایشو نکلتا ہے کہ انسان کو عبرت کے لیے گزرنا چاہیے۔ راہ چلتے آتے جاتے جو چیزیں آپ کے سامنے آگے پیچھے آئیں، اس کو دیکھا کریں کہ یہ کیوں ہو رہا ہے۔ اب اس کے بعد آیت 139 سے حضرت یونس کا قصہ، وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ، اور بے شک یونس بھی ہمارے رسولوں میں سے ہیں۔ تیسری دفعہ یہاں ان کا قصہ آیا ہے، اور یہ آخری مقام ہے۔ پہلی دفعہ ان کا قصہ جو تھا وہ سورت یونس میں آیا، دوسری دفعہ سورت انبیاء میں آیا، اور اب تیسری اور آخری دفعہ یہاں آ گیا کہ انہوں نے بھی اپنی قوم کو اللہ کی طرف بلایا، لیکن قوم نہ مانی، تو اللہ کے حکم کا انتظار کیے بغیر انہوں نے کچھ اجتہادی طور پر یہ سوچ لیا کہ اب یہاں عذاب آنے والا ہے، قوم کو کہہ گئے کہ عذاب آئے گا، اور اب ڈر یہ تھا کہ اگر نہ آیا تو کیا ہوگا۔ پیچھے بات تفصیل سے گزر گئی، تو وہاں سے اللہ کی اجازت لیے بغیر نکل گئے۔ تو اللہ تعالیٰ کہتے ہیں اذ ابق الى الفلک المشحون، جب وہ بھاگ کر گئے بھری ہوئی کشتی میں سوار ہونے کے لیے۔ ابق عرب لوگ اس وقت بولتے تھے جب غلام اپنے آقا سے بھاگ جائے، ابق کے معنی ہوتے ہیں غلام کا اپنے آقا سے فرار ہونا۔ کس کے غلام تھے؟ اللہ کے، عبداللہ۔ ہم سب بھی اپنے آپ کو اللہ کا غلام سمجھتے ہیں؟ اب دیکھیں اتنی تبلیغ کی، 125,000 لوگوں کی طرف بعد میں بھیجے جا رہے ہیں، لیکن اللہ کا بھی اشارہ نہیں آیا تھا، بھی مناسب وقت نہیں تھا ان کے ہجرت کا، لیکن انہوں نے ہجرت کی۔ بس اللہ کو یہ عمل پسند نہیں آیا۔ اللہ کتنا، آپ سوچیے کہ باریک بین ہے، خوش بھی چھوٹی سی بات سے ہو جائے گا، اور اگر ناراض ہونے پہ آئے اللہ تو بہت چھوٹی سی بات پہ ناراض ہوگا۔ اور اللہ تعالیٰ کہتے ہیں کہ جب وہ گئے تو کہاں گئے، بیٹھے تو کشتی میں تھے، کشتی کون تھی، مشخون، شہن سے، تیسری دفعہ یہ لفظ آ رہا ہے پچھلی تین صورتوں میں، بہت بھری بھی تھی لیکن کشتی بیچ میں آ کے رک گئی۔ فساہم فکان من المدخدین، پھر قرآن اندازی میں شریک ہوئے اور دھکیلے ہوئوں میں سے ہو گئے۔ کشتی جب چلنے سے رکی، لوگوں نے کہا کسی ایک کو پھینکو، یہ کوئی ایسا شخص موجود ہے جو اپنے مالک کی اجازت کے بغیر آ گیا، سمجھ گئے اشارہ کہ نہیں میرے سے غلطی ہو گئی ہے۔ دوسروں کو بچانے کے لیے کود گئے یا دھکا دے دیے گئے، مدخدین سے تو لگ رہا ہے کہ ان کو دھکا دیا گیا، پیچھے پھینک دیے گئے۔ فالتقمہ، پھر لقمہ بنا لیا ان کا، الحوت مچھلی نے، حوت فش کو کہتے ہیں، سمک بھی کہتے ہیں، نون بھی کہتے ہیں، وہ ملیم، اور وہ ملیم تھا، ملامت والے حال میں تھے، یعنی اللہ نے مچھلی کو کہا بس لقمہ بنا لو، دانت نہ لگانا۔ فالتقمہ، دانت لگا لیتی مچھلی تو یونس کا بچتا کیا، شاک مچھلی جس کے اتنے بڑے بڑے دانت ہیں، تیروں کی طرح انسان کے جسم میں آ جائے۔ اللہ سبحانہ تعالیٰ کہتے ہیں فَلَوْلَأَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ، پس اگر وہ اللہ کی پاکی بیان کرنے والوں میں سے نہ ہوتے، لَلَبِثَ فِي بَطْنِهِ إِلَى يَوْمِ يُبْعَثُونَ، تو پڑے رہتے مچھلی کے پیٹ میں قیامت تک کے لیے، یعنی ان کی قبر ہی بن جاتی وہ مچھلی۔ لیکن کیوں بچے؟ وہ کلمہ کا پڑھنے کی وجہ سے۔ کون سا کلمہ تھا؟ پیچھے ہم پڑھ چکے، لا الہ الا انت سبحانک انی کنت من الظالمین۔ کیوں پڑھے، کتنا پڑھا، کچھ نہیں پتا۔ اللہ تعالیٰ نے وہاں سورۃ انبیاء نے بتا لی کہ کذالک ننجی المؤمنین، ہم اب بھی ایمان والوں کو اسی طرح کی مشکلات سے نکالتے ہیں، لیکن کب پڑھو، کتنی دفعہ پڑھو، اندھیرے میں پڑھو، پانی میں ہاتھ رکھ کے پڑھو، یہ نہیں بتایا۔ تو یہ سب تکلفات ہیں جو آج ہمارے ہاں چلتے ہیں کہ 1.25 لاکھ پڑھو اور اس سے کم پڑھو یا زیادہ پڑھو۔ اللہ تعالیٰ کہتے ہیں کہ انہوں نے یہ کلمہ پڑھا، اور چونکہ یونس علیہ السلام عام دنوں میں بھی اللہ کی عبادت کرتے تھے، خوشیوں میں اللہ کو یاد کرتے تھے، اللہ تعالیٰ نے غم میں ان کی سن لی، اور مچھلی کے پیٹ کے اندر تھے، مچھلی کو حکم دیا اس کو جاؤ اگل کے آؤ باہر۔ فَنَبَذْنَاهُ بِالْعَرَاءِ وَهُوَ سَقِيمٌ، پھر ہم نے ڈال دیے ان کو کھلے میدان میں، اس حال میں کہ وہ بیمار تھے۔ سقیم، دوسری دفعہ آ گیا یا لفظ، کیسے تھے سقیم؟ کہتے ہیں کہ ان کا گوشت گل چکا تھا، ناخن جھڑ چکے تھے، بال جھڑ چکے تھے، اٹھنے کی سکت نہ تھی۔ تھوڑی دیر آپ اپنا ہاتھ پانی میں بھگو کے آدھا گھنٹہ پھر نکال کے دیکھیں، آپ اس بات کو سمجھ جائیں گے۔ جو لوگ ہاتھوں سے کپڑے دھوتے ہیں، آپ دیکھیں ان کی اسکن گلی ہوئی ہوتی ہے۔ اس طرح پیٹ میں اتنے دن رہے جہاں ہوا نہیں، آکسیجن نہیں، کچھ نہیں، اللہ تعالیٰ نے کیا کیا، مچھلی سے کہا کہ ان کو اگلو۔ وہ سقیم، اور فَأَنبَتْنَا عَلَيْهِ شَجَرَةً مِّن یقطین، اور ان کی حفاظت کے لیے ہم نے اگا دی ان پر کدو کی بیل۔ یہ اللہ کے انتظام ہے، چھوٹا سا ایک ہاسپٹل بن رہا ہے، ایمرجنسی وارڈ بن رہا ہے۔ کدو کی بیل کے بارے میں آج یہ چیز سامنے آئی کہ اس کے پاس مکھی مچھر نہیں آتا، اینٹی سیپٹک ہوتی ہے۔ آج بھی آپ دیکھیے جو مریض ہوتے ہیں یا جن کو اسکن ڈیزیزز ہوتی ہیں، ان کے جسم سے کپڑے بھی لوگ اتار دیتے ہیں، تو ان کو بہت زیادہ اسٹرلائز ماحول میں رکھتے ہیں کہ جراثیم ان کے جسم پہ نہ، کھلا زخم ہو۔ کیوں آپ کو آپریشن تھیٹر میں نہیں جانے دیتے؟ کیونکہ جسم کھلا ہوتا ہے، اگر کوئی بھی ایک جراثیم جسم میں چلا گیا تو مریض کے اور زیادہ بیمار ہونے کا ڈر ہوتا ہے۔ اللہ تعالیٰ نے یونس کے لیے وہاں یہ سارے انتظام کر دیے، جب نہ تو کوئی سی ایم ایچ تھا اور نہ کوئی بڑا چھوٹا ہاسپٹل تھا۔ یہ ہیں اللہ کے کام، یہ سیکھنے کی باتیں۔ آپ اپنا ایمان ان چیزوں سے بڑھایا کریں کہ اللہ جب کسی کام کو کرنے کا ارادہ کرتا ہے، اس کو بالکل ممکن مشکل نہیں لگتا۔ اور اس طرح سے سورج کی گرمی بھی پوری نہ پہنچے، تھوڑی بھی نہ پہنچے، یہ بھی نہ ہو کہ ٹھنڈ لگے، مکھی مچھر بھی نہ آئے۔ کہتے ہیں ایک بکری تھی، وہ ادھر آتی اور ان کو دودھ پلا کے چلی جاتی، قوت تھوڑی بحال ہوئی تو کہا واپس جاؤ۔ اب کدھر جاؤ؟ اللہ تعالیٰ نے معاف کر دیا، ان کی توبہ مچھلی کے پیٹ میں جا کے کرائی۔ پھر جب صحیح ہو گئے، وَأَرْسَلْنَاهُ إِلَى مِئَةِ أَلْفٍ أَوْ يَزِيدُونَ، پھر ہم نے ان کو بھیجا 1 لاکھ یا اس سے بھی زیادہ لوگوں کی طرف۔ یہ ہے وہ 1.25 لاکھ جس سے شاید لوگوں نے 1.25 لاکھ کا وظیفہ بنا لیا۔ जब मैंने पहली दफ़ा पढ़ा तो मैंने कहा कितना अक्लमंद होगा कोई जिसने बनाया होगा। आप कहते हैं जी बुज़ुर्गों ने किया, बुज़ुर्गों का अमल है, तो कर लिया, आप क्यों किसी को पीछे लगते हैं। आप 2.25 लाख पढ़ लें, आप 2.25 पढ़ लें। देखिए ऐसे मामलात में एक असूल याद रखें कि नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत क्या है, और अल्लाह के नबी की सुन्नत से हमें पता चलता है कि 100 से ज़्यादा दफ़ा कोई चीज़ गिन के नहीं पढ़ते थे। मैक्सिमम जो सही रिवायात से हमें वजीफे मिलते हैं ना सुबह शाम की दुआओं में या जुमे के दिन की कोई दरूद शरीफ पढ़ने की, 100 है, उसके बाद नहीं। और मक्का वाले तो बेचारे इतने पढ़े लिखे ही नहीं थे, कैसे गिनते। आज आप हाथों पे गिनने लगे हैं, जरा आप एक दफ़ा गिने 15, फिर गिरे 15। जब तक आप पास पेन रख के कोई लिख ना लेना कितने 15 हो गए हैं, तो बाद में भूल जाता है। ना कैलकुलेटर थे, इतना पेंस लेती ना पेन थे, इतने पढ़े लिखे नहीं थे वो लोग। अल्लाह ने मुश्किल में नहीं डाला लोगों के, अनपढ़ को आज आता ही नहीं पढ़ना, वो सवाल कैसे गिनेगा। और मुझे समझ नहीं आती लोग गिनते वैसे कैसे हैं। वह अरसल ना हो इला मियत अल्फिन औसीदून, और हमने इनको भेजा 1 लाख या उससे भी ज्यादा लोगों की तरफ। फामनू फमत्ताना हुम इला हीन, बस वो ईमान लाए और हमने लुत्फ़अंदोज़ होने दिया इन्हें कुछ अरसे तक फिर जिंदगी मिली। अल्लाह सुब्हानहु तआला कैसे इनको करते हैं, आप देखिए कि किस तरीके की ये वाक़ियात हैं। अल्लाह सुब्हानहु तआला इस तरह के काम करके लोगों को अपना अलकादिर और अलकदीर होना साबित करते हैं। ये अल्लाह की ज़ात है। ऐसी चीज़ें आज भी होती हैं। एक वाक़या भी उर्दू डाइजेस्ट एक रिसाला तो उसमें छपा था कि एक जहाज़ था, स्टार ऑफ द ईस्ट उसका नाम था, तो कुछ मछेरे उस पर बैठे हुए थे, यानी मछली का शिकार करने के लिए गए थे। गहरे समंदर में गए, एक मछली थी तकरीबन 20 फुट लंबी और 50 फुट चौड़ी और 100 टन वजनी थी, उसने इनको सख्त जख्मी कर दिया। कहते हैं कि उसे जंग करते हुए एक जेम्स बार्टले एक नाम का शख्स था मछेरा, उसको उसके साथियों की आंखों के सामने उस मछली ने निगल लिया। दूसरे रोज वही मछली जहाज के लोगों को मरी भी मिल गई। उन्होंने बड़ी मुश्किल से उस मछली को खींच खूंच के अपने जहाज पर चढ़ाया। तवील जद्दोजहद के बाद जब उसका पेट चाक किया तो अंदर से बाटले जो था वो जिंदा निकल आया। ये अल्लाह की शान है। कहते 60 घंटे ये शख्स उसके पेट में रहा और बच गया। ये अल्लाह की बातें, गैर मामूली हालात में मामूली चीज़ें कर दे, मामूली में गैर मामूली कर दे, किसके लिए क्या कर दे उसकी बात है। और यहाँ लफ्ज़ है शजरत मिन यक़्तीन। अब देखिए कद्दू की तो बेल होती है, यहाँ लफ्ज़ है शजर का। तो यक़्तीन अरबी ज़ुबान में ऐसे दरख्त को कहते हैं जो किसी तने पर खड़ा नहीं होता बल्कि बेल की शक्ल में फैलता है, जैसे कद्दू, तरबूज, ककड़ी वगैरह। ये मौजज़ाना तौर पर हुई जिसके लिए अल्लाह ताला ने उनकी हिफाजत का इंतज़ाम किया। और इस तरीके से इनके किस्से से हमने क्या सीखा कि कोई काम भी अल्लाह के हुक्म से पहले नहीं कर लेना चाहिए। नबियों के लिए तो ख़ास तौर पर यह बात थी, हमारे लिए आज नबियों का उसवा मौजूद है। जो काम करें सुन्नत तरीका देखें, इंशाल्लाह अल्लाह के नबी ने जो काम किया आप भी वो करेंगे तो आपकी भी उसी तरह मदद की जाएगी जिस तरह अल्लाह के नबी की। और जिस चीज़ से अल्लाह के नबी रुके आप भी रुक जाएं, चाहे आपकी अक्ल आपको बहुत तसल्लियाँ भी दे कि नहीं ये काम कर लूँ मेरा ये काम ठीक होगा, तो उस वक्त भी नतायज दुरुस्त नहीं निकलेंगे अगर हम सुन्नत से अलग हुए। यहाँ तक आप देखिए कि 7 पैगंबरों का किस्सा हमने पढ़ा। ये वो लोग थे जो चुने हुए थे। अल्लाह सुबहाना ताला ने इनके किस्से क्यों सुनाए, मक्का वालों को अकल दिलाने के लिए, समझ दिलाने के लिए। इसलिए अब इनके किस्से सुनाने के बाद मक्का के माहौल में जो मारूफ किस्में थी शिर की, बस उनको एक एक करके हाईलाइट किया जा रहा है। मसलन फस्तफ्तिहिम, आप जरा इनसे पूछिए। कौन पूछे? नबी सल्लल्लाहु अलैहि वसल्लम। किन से पूछे? मक्का वालों से पूछे। और मक्का के भी वो लोग जो कबीला जुहैना, सुलेम, खुजाया और बनु मलीख, इन 4 कबीलों का अकीदा क्या था कि अल्लाह की बेटियां हैं। कौन? फरिश्ते। अल्लाह ताला कहते हैं इन 4 कबीले वालों से पूछो जाके, अली रब्बी कल बना तू, क्या तुम्हारे रब के लिए बेटियां हैं? वलहुमुल बनून, और इनके अपने लिए तो बेटे हैं। ये नहीं पता, नौज़ बिलाह से ये नहीं लग रहा कि तुमने बेटियां की अल्लाह की बनाई बेटे बनाओ, उनकी हमाकत बताई जा रही है। अब देखिए कि सूरत के शुरू में भी नबी सल्लम को कुफारे मक्का से चंद सवाल पूछने का हुक्म मिला था ना, तो पता चला कि शऊर को बेदार करने के लिए सवाल पूछने चाहिए। अल्लाह कहते हैं इनसे पूछो कि तुम कैसे अपने लिए तो बेटियां पसंद नहीं करते, बेटी पैदा हो जाए तो मुंह छुपाते फिरते हो, तुम्हारे घर बेटी आ जाए तुम्हारा चेहरा गम से स्याह हो जाता है, तो क्या तुम अल्लाह के लिए बेटियां पैदा करते हो? अम खलक नल मला इकतई नासन, क्या हमने फरिश्तों को मुअन्नस बनाया? वहुम शाहिदून, क्या वो देख रहे थे, मौजूद थे जब फरिश्ते पैदा हो रहे थे कि ये लड़का पैदा हुआ है कि लड़की? नाउसु बिल्ला, हद से बड़ी भी बात है। जुबान भी जेब नहीं देती कि इंसान एक ऐसी नूरी मखलूक के बारे में इस किस्म के किस्से झड़ने लगे। कहा ला इन्नहु मिन इफ्किहिम लयकूलून, गौर से सुनो, वो झूठी तोहमत लगाते हैं जब वो ये कहते हैं कि अल्लाह ने, वलद अल्लाहु, जना है बेटे को, बच्चे को, वह इन्नहुम लकाज़िबून, और वो अलबत्ता झूठे हैं। अस्तफल बनाती अलल बनीन, क्या उसने पसंद की हैं अपने लिए बेटियां बेटों को छोड़कर? तुम्हें इतना जो यकीन है तो क्या वाकई तुम्हें लगता है कि अल्लाह ने बेटियों को अपने लिए पसंद किया? मा लकुम कैफ़ तहकुमून, क्या हो गया तुमको, कैसे फैसले करते हो? अफला तज़क्करून, गौर व फिक्र नहीं करते, नसीहत नहीं लेते? अम लकुम सुल्तानुम मुबीन, क्या तुम्हारे पास इस बात की, इस अकीदे की कोई खुली दलील है? अगर है तो फातु बि किताबिकुम इन कुंतुम सादिकीन, तो ले आओ फिर अपनी दस्तावेज, कोई लिखी हुई चीज, अगर वाकई तुम सच्चे हो। अब देखिए यहाँ तक बात समझ में आ गई। फरिश्तों को अल्लाह की बेटियाँ कहते थे, बहुत हद से बड़ी बात है, लेकिन इससे भी बड़ी हुई बात, जो इंतहाई अखलाक से गिरी हुई बात है, वो क्या थी? वजअलू बैनहु वबैनल जिन्नति नसबा, और ठहराया है उन्होंने अल्लाह और जिन्नों के दरमियान में रिश्ता। नऊज़ु बिल्लाह, कहते थे कि अल्लाह का मिलाप हुआ जिन्नों से, उसके नतीजे में तीसरी मखलूक फरिश्ते पैदा हो गए। ये है शिर्क की बारीकियाँ। फिसलता हुआ बंदा आगे से आगे जाता है और अकीदे जो हैं वो बिल्कुल गिर गिरा के कहाँ चोट खाता है, मुँह के बल गिरता है इंसान। अल्लाह ताला फरमाते हैं, वलकद अलिमतिल जिन्नतु इन्नहुम लमुखदरून, हालांकि वो खुद जानते हैं जिन के इनको पकड़ कर पेश किया जाएगा। कहते हैं कि कुछ कबीले ऐसे थे कि जो ख़ास तौर पे जिन्नों के साथ अल्लाह की शादी का भी अकीदा रखते थे। नऊज़ु बिल्लाह, अल्लाह ताला कह रहे हैं तुम कहते हो शादी थी, तो फिर तो नऊज़ु बिल्लाह वो अल्लाह का ससुराल हो गया, तो ससुराल के साथ तो ताल्लुक़ बड़ा अच्छा होता है, हालांकि अल्लाह तो कह रहे हैं कि जिन्नों को भी क़यामत के दिन पेश किया जाएगा। सुबहान अल्लाह अम्मा यसिफून, ये बातें तो ऐसी हैं कि इसको दोबारा दोहराओ भी ना, बस ये कह दो कि अल्लाह पाक इन लग़वियात से जो ये बयान करते हैं, छोड़ दो इनको। ऐसे लग रहा है कि इस मौजू पे बात भी करनी, सुननी पसंद नहीं की जा रही, कहा इनको छोड़ दीजिए। हाँ मगर इल्ला इबादल्लाहिल मुखलसीन, लगता है कि अल्लाह ताला आपको मुखलस बनाना चाहते हैं सूरत में। दिल अब खलूस से भरकर इखलास और मुखलस से भरकर मुखलस की तरफ माइल होता हुआ दिख रहा है आपको अपना? छंटने जैसे छानते हैं ना कोई चीज़, आप छलनी में लेके छान छान के बिल्कुल साफ करते हैं, फिल्ट्रेशन। मुझे ऐसे लगता है कि मुखलस जो है बंदा वो फिल्टर्ड पर्सन है। पानी है ना सब पीते हैं, और एक पानी है छलनियों में छल छल के आप फिल्टर करते हैं। ये कुरान मुझे और आपको फिल्टर करना चाहता है, और वाकई इंसान होता है। अगर दिल से सुन रहे हैं तो फिर तो फिल्टर होंगे, और दिमाग से सुन रहे हैं तो कहेंगे इतनी आयतें हो गई, याद कैसे करेंगे, तर्जमा कैसे याद करेंगे, टेस्ट जल्दी हो जाएगा। नहीं, दिल पे लीजिए। अब आपके दिन जो है ना कुरान के कलाम को दिल पे लेने के, क्योंकि दिल पे ना आया पूरा दिमाग में चला भी गया, फ़ायदा कुछ नहीं होना। तो दुआ करें कि अल्लाह हमें मुखलस बना दे। पिछले इतने अम्बिया का किस्सा बयान करके कब तुम भी मुखलस हो सकते हो? फ़ाइन्नकुम वमा ताबुदून, पस तुम और जिन झूठे खुदाओं की तुम पूजा करते हो, मान तुम अलैहि बिफातिनीन, तुम सब मिलकर अल्लाह के खिलाफ किसी को बहका नहीं सकते। क्या मक्का वालो, ऐ शिरक वालो, हर दौर के मुशरिको, तुम ये जो कुछ कर रहे हो ना, तुम अल्लाह के ऊपर गलबा नहीं पाओगे, किसी को नहीं बहका सकते। फातिनीन का लफ्ज़ फातिन की जमा, फितने से ही है ये लफ्ज़ भी, कि तुम अल्लाह के मुकाबले में कभी नहीं आ सकते। इल्ला मन हुआ सालिल जहीम, हाँ मगर जो दाखिल किया जाएगा भड़कती हुई आग में। अल्लाह ताला कुफार को चैलेंज कर रहे हैं कि तुम और तुम्हारे झूठे माबूद जितनी मर्जी कोशिश कर लें, तुम नहीं दूसरों को गुमराह कर सकते, क्योंकि लोगों को तुम्हारी बातें सुन के ही समझ आ जाएगी कि तुम झूठ का पलंदा लेके बैठे हुए हो। लेकिन जिसके नसीब है जहन्नुम में दाखिल होना है, फिर वो तो फितनों में आएगा। वमा मिन्ना इल्ला लहू मकामुम मालूम, और फरिश्ते कहते हैं कि हम में से कोई ऐसा नहीं मगर उसके लिए एक मुकाम मुतय्यन है। सूरत का आगाज भी फरिश्तों से था, वसाफ उनकी सिफात से था, और इख्तिताम भी, क्योंकि फरिश्तों के मुतल्लिक जितने भी शिरकिया नज़रियात थे वो इस एक सूरत में आ गए। फरिश्ते कह रहे हैं, तुम हमें अल्लाह की बेटियां कहते हो, हमारा तो हाल ये है कि हम में से तो हर एक को अल्लाह ने खास डिस्टेंस पे रखा हुआ है। وَإِنَّ لَنَحْنُ الصَّافُّونَ, اور ہم تو صفے باندھے ہوئے اللہ کے سامنے نیاز مندی سے کھڑے رہتے ہیں۔ وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ, اور بے شک ہم تو اس کی پاکی بیان کرنے والے ہیں۔ تم کیسے ہمیں اللہ کی بیٹیاں کہتے ہو, ہم تو خود لرز رہے ہیں, ہم تو خود کانپ رہے ہیں۔ وَإِن كَانُوا لَيَقُولُونَ, اور وہ نبی صلی اللہ علیہ وسلم کی بات سب سے پہلے کہا کرتے تھے, کیا کہتے تھے؟ لو ان عندنا ذکر من الاولین, اگر ہمارے پاس کوئی نصیحت ہوتی پہلے لوگوں کی طرف سے, لکنا عباد اللہ المخلصین, تو ہم بھی اللہ کے مخلص بندے بنتے۔ مکہ والوں کو آر دلائی جا رہی ہے فرشتوں کی زبان سے, تم وہی ہو نا اس نبی کے آنے سے پہلے کہتے تھے ہمارے پاس کوئی نصیحت آئے تو ہم بھی اللہ کے چنے ہوئے بندے بن جائیں, کو ہمیں بھی بڑا مل جائے, کسی کی بات ہمیں بھی سمجھ آ جائے۔ آج آ گیا تو کیا کیا, فکفرو بھی, تو تم نے آج انکار کر دیا, اس کو نہیں مانتے, اس کی بات کو نہیں مانتے, کوئی بات نہیں, فسوف یعلمون, پسند قریب اپنا انجام جان لیں گے, دیکھ لیں گے کہ کیا کرتے تھے۔ وہی ان کے دعوے, بڑی بڑی باتیں کرنا کرانا کچھ بھی نہیں, جو گرجتے ہیں سو برستے نہیں۔ ولقد سبقت کلمتنا لعبادنا المرسلین, اور ہمارا وعدہ اپنے بندوں کے ساتھ ہے جو رسولوں میں سے ہو چکا۔ انہم لہم المنصورون, کہ ضرور ان کی مدد کی جائے گی۔ یہ آیتیں سن کے اب خوش ہوں آپ, دل کھل جاتے ہیں ان آیتوں کو پڑھ کے, یقین کریں۔ آج نبیوں کے مشن پہ چلیے, نبیوں کا منہج اپنی زندگی کا منہج بنائیں, طریقہ وہی اختیار کریں, نہ حد سے بڑی ہوئی سختی نہ حد سے بڑی ہوئی نرمی, پھر دیکھیے کہ اللہ کے یہ وعدے کیسے پورے ہوتے ہیں۔ کہ انہم لہم المنصورون, وہی منصور ہوں گے, وہی مدد کیے جائیں گے۔ وَإِنَّ جُنْدَنَا لَهُمُ الْغَالِبُونَ, اور بے شک ہمارا لشکر ہی غالب ہوا کرتا ہے۔ کون سے لشکروں کی بات ہے؟ اہل ایمان کے لشکر, رسولوں کی پیروی کرنے والوں کے لشکر, اور غیبی طاقتیں جن کے ذریعے سے اللہ ایمان والوں کی مدد کرتے ہیں۔ دیکھیے کہ یہ غلبہ صرف نبیوں تک نہیں تھا, اور نہ یہ سیاسی غلبہ ہے, اس غلبے کی کئی صورتیں ہوتی ہیں۔ کیسے اللہ اپنے بندوں کو غالب کر دیتا ہے؟ ایک تو سیاسی غلبہ بھی ہے, جیسے مکہ فتح ہونے کے بعد مکہ میں ہو گیا مسلمانوں کا غلبہ۔ پھر اس کے بعد اخلاقی غلبہ, ایسے لوگ اخلاق کے میدان میں بہت غالب رہتے ہیں, کبھی بھی لوگوں کے مزاج کو دیکھ کر اپنی زبانوں کو گندا نہیں کرتے, برے کیسا برا نہیں کرتے, ٹٹ فور ٹیٹ نہیں کرتے۔ پھر اسی طرح یہ غلبہ کون سا ہے کہ جہاں بھی لوگوں نے تخیلاتی دین پیش کیا ہوتا ہے نا, وہاں یہ دلیل والی بات پیش کرتے ہیں۔ ایسے لوگ جو ہوتے ہیں وہ ہر وقت اللہ کی طرف سے مدد میں ہوتے ہیں۔ میں سوچتی ہوں کہ ہم اپنے دین کو ڈائلیوٹ کر کے اللہ کی مدد کو خود سے دور کر لیتے ہیں۔ ایک کام کرنے میں ہمیں 10 سال لگتے ہیں, اور وہی کام 10 سال یا 10 مہینے میں ہو سکتا ہے۔ شرط کیا ہے؟ الا عباد اللہ, کون سے بندے؟ عباد اللہ المخلصین۔ آپ خالص ہو جائیں, آپ کے کام آسانیوں سے ہو جائیں گے, جلدیوں میں ہو جائیں گے۔ سبق آپ کو ایک دفعہ پڑھ کے بھی یاد ہو جائے گا انشاءاللہ, اور 10 دفعہ یاد تب ہوگا جب آپ مخلص نہیں ہوں گے اور سارے سین آنکھوں میں آ رہے ہیں اور سبق بھی نہیں یاد ہو رہا۔ آپ خالص ہوتے جائیں, اللہ کی مدد آپ کی طرف یوں بڑھے گی, آپ بھی حیران ہوں گے اور دوسرے بھی حیران ہوں گے۔ فَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينَ, اب نفس صلی اللہ علیہ وسلم کو خطاب ہے, بس اب آپ اپنا رخ انور پھیر لیجیے ان سے تھوڑی دیر کے لیے, چھوڑے ان کو ان کے حال پہ۔ وَأَبْصِرْهُمْ, اور ملاحظہ فرمائیں کہ اب ان کے ساتھ ہوتا کیا ہے, یعنی یہ نہیں مان رہے نا آپ کی بات, نبی آپ ان کو چھوڑ دیں اپنے کام میں لگ جائیں, لگ پتہ جائے گا ان کو۔ فَسَوْفَ يُبْصِرُونَ, انجام دیکھیں گے۔ نبی کی زندگی میں جو کام ہو گئے تھے نا, وہی کام آگے بڑھے, وہی پھلے وہی پھولے, حتیٰ کہ حضرت ابو بکر صدیق کو اپنی زندگی میں نبی صلی اللہ علیہ وسلم مسلح پہ کھڑا کر چکے تھے تاکہ بعد میں خلافت کے مسئلے نہ آئیں, اور اگر یہ نہ ہوا ہوتا تو لوگوں کے پاس تو کئی دلائل تھے دوسروں کو خلیفہ بنانے کے لیے۔ دعا کرنی چاہیے۔ ہماری زبان میں ایک بات لوگ کہتے ہیں کہ بچوں کے شادیاں اللہ کرے ماں باپ کی زندگی میں ہی ہو جائیں, اور واقعی یہ کرنی چاہیے۔ जिस तरह माँ बाप खुद अपने बच्चों को दुआएं दे दे के और प्यार और मोहब्बत से ब्याहते हैं, दूसरे नहीं ब्याह सकते, दूसरे ब्याहते भी ना सर सुना रहे होते हैं, नहीं उनको भी तो दें, देखो ना वो बेचारे का बाप नहीं, लाओ पैसे जमा करें, उनकी मदद करें, वो बच्ची के हाथ पीले करने हैं। अब सुबह ने शेतवा मिला जी, जिस तरह हम कहते हैं ना कि माँ बाप के हाथों में काम हो जाए, कुछ एक और मैंने सुना हुआ औरतें कहती हैं अपने शौहरों को कि हम तो भाई आपकी ज़िंदगी में ही हमें अल्लाह उठा ले, हम आपके बाद ना जिए, ऐसी बातें सुनते हैं ना लोग। यकीन करें वैसे ये बात फितरत के करीब है, जो काम नबियों की ज़िंदगी में हो गए ना, जिनको हिदायत मिली, जो आगे बढ़े, अल्लाह ने फिर उन्हीं को फल फूल दिया, वो आगे फैले फले फूले, और जो कांटे थे वो उखाड़ के फेंक दिए गए। अब अभी अजाब ही ना यस्ताजिलून, क्या वो हमारे अजाब के उतरने की जल्दी मचाते हैं, यानी ऐसी हरकतें करके आपको सता के आपको दुख दे के, कोई बात नहीं। फ़ाइज़ा नज़ल बिसाहतिहिम, पर जब उतरे गए इनके आंगन में, साहतिहिम, साखा का लफ्ज़ है इसके अंदर छुपा हुआ, बैकयार्ड कह लें आप, सहन जिसको उर्दू में बोलते हैं, फ़सा सबाहुल मुंज़रीन, तो कितनी बुरी हुई सुबह डराए गयों की, यानी जिनको डराया जाए और वो ना डरे, उन पे जो सुबह अजाब वाली होती है वो बड़ी बुरी होती है, और जब अजाब उन पर वो आया पता लग गया। सिर्फ 14-15 साल गुजरे थे इन आयतों को नाजिल हुए कि कुफार मक्का ने अपनी आंखों से देख लिया कि कैसे अल्लाह का नबी फातिह बनकर उस शहर में आया, और उसके चंद साल में लोगों ने देख लिया कि वो इस्लाम, वो मक्का, वो सारी जगह कुफार से खाली कर दी गई। वतवल्लानहुम हत्ताहीन, दोबारा कहा गया अब फिर इनसे ज़रा मुंह मोड़ लीजिए, पता चला कि जब कोई नहीं मानता तो फिर आप उनको उनके हाल पे छोड़ दें, इनको ये बात समझ नहीं आएगी कि अल्लाह एक है, जब आप ज़रा इनको पीछे से तनख्वाह कर देंगे ना फिर किसी मुश्किल में पड़ेंगे फिर याद आएगा। और ऐसा हुआ, जब मदीना हिजरत करके चले गए तो पीछे से एक कहत आया, तो फिर इन्होंने आपको पैगाम भेजे कि ऐ मोहम्मद सल्लम अपने रब से कहो कि इस कहत को हमसे दूर करे, तो पता चल जाता है बंदे को, जब सर पे पड़ती है फिर समझ आती है कि कितने महफूज हाथों में थे। कब बस आप थोड़ी देर इनको इनके हाल पे छोड़ दें, वाब सिर, और आप भी कुदरत इलाही का तमाशा देखिए, फसौफा युबसिरून, और ये भी अपने अंजाम देख लेंगे। और उसके बाद तीन आयतें जिनके बारे में नबी सल्लल्लाहु अलैहि वसल्लम की रिवायत है कि जिसने किसी मजलिस के अख्तिताम पे ये तीन आयतें पढ़ ली उसको उस इबादत का, उस अमल का पूरा सवाब होगा। हज़रत अली से भी एक किसी किस्म की रिवायत मिलती है कि कोई भी काम हो तो उसके बाद ये पढ़ लिया जाए, सुबहान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, पाक है आपका रब जो इज़्ज़त का मालिक है इन नासज़ा बातों से जो वो किया करते हैं, यानी फरिश्तों का, अल्लाह की बेटियाँ, जिन्नों को आपका नसब करते, कितनी बेकार बातें करते हैं, अल्लाह इनसे पाक है। वसलामुन अलल मुरसलीन, और सलामती हो सब रसूलों पर। बस लोगों ने ये सलामुन अलल मुरसलीन से नबियों का मिलाद पढ़ना साबित कर दिया, कहते हैं देखो ये है सलाम। तो याद रखिए कि इस्लाम का मिजाज सेलिब्रेशन का नहीं है, बल्कि इस्लाम का मिजाज है कि उस मिशन को ज़िंदा रखो। बाद लोग इससे कहते हैं देखो अल्लाह ने सलाम पढ़ा है नबियों पे तो हम खड़े होके क्यों ना पढ़ें, तो उसी अल्लाह ने नबी को भी तो भेजा कि जिसने बताया कौन सा काम कैसे करना है। वल्हम्दुलिल्लाह रब्बिल आलमीन, सारी तारीफें अल्लाह के लिए जो रब्बिल आलमीन है। नबी सल्लल्लाहु अलैहि वसल्लम नमाज के फौरन बाद जब सलाम फेरते थे तो यही पढ़ते थे। बहुत खूबसूरत आयतें हैं, इसी से मिलती जुलती आयतें जो हैं वो मजलिस के अख्ताम की भी हैं। मुफस्सरीन कहते हैं कि चूँकि इस एक सूरत में इतनी कौमों की हलाकत का किस्सा है इसलिए आखिर में ये आयतें पढ़ी गईं कि इसको पढ़ लें, नहीं तो ऐसा ना हो कि अल्लाह का अज़ाब ना आ जाए। यानी किसी के गुनाहों का बहुत ज़्यादा जिक्र करके जैसे दिल कांपता है ना, तो दिलों को मजबूत करने के लिए अल्लाह सुभान व तआला ने ये बात यहाँ पेश कर दी। अल्लाह ताला से दुआ है कि वह हमारी भी कमियों कोताहियों को माफ़ फरमाए। हज़रत अबू सईद कहते हैं कि मैंने अल्लाह के नबी से कई बार सुना कि आप नमाज़ ख़त्म होने के बाद ये आयात तिलावत करते थे। हज़रत अली कहते हैं जो शख्स ये चाहता हो कि क़्यामत के दिन इसे भरपूर पैमाने से उसके अजर मिले, तो उसको चाहिए कि हर मजलिस के आखिर में ये पढ़े सुबहान रब्बिका से लेके आखिर तक। तो यहाँ पे ये सूरत ख़त्म हुई, बहुत ज़्यादा इंसान के शऊर को बेदार करने वाली सूरत है। अल्लाह ताला हमें ऐसे तमाम कामों से महफूज रखे जो अल्लाह के अजाबों को बुलाने वाले हों। سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.